عندهن صلي على رسول الله واعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. گزشتہ محفل میں ہماری گفتگو رجب کے حوالے سے ہوئی تھی. اللہ کے فضل و کرم سے شعبان شروع ہو گیا ہے. ہم میں سے جو لوگ نیک ہیں اور اللہ کو یاد کرتے ہیں وہ یقیناً شعبان کی برکات سمیٹ رہے ہوں گے. جیسا آپ حضرات کو معلوم ہے کہ رب تعالیٰ نے تمام چیزوں میں سے چار چار چیزوں کا انتخاب کیا اور پھر ان چار چیزوں میں سے ایک کو فضیلت زیادہ بخش دی. مثال کے طور پر پیغمبر تو بے شمار بھیجے. ایک روایت کے مطابق 1,24,000 پیغمبر آئے دنیا میں. ان تمام پیغمبر رسولوں اور نبیوں میں سے چار پیغمبر زیادہ نمایاں ہوئے. حضرت ابراہیم علیہ السلام، حضرت موسیٰ علیہ السلام، حضرت عیسیٰ علیہ السلام اور آپ صلی اللہ علیہ وسلم. اور ان چاروں میں بھی آپ صلی اللہ علیہ وسلم کو امام الانبیاء ہونے کا اعزاز حاصل ہوا، خاتم النبیین ہونے کا اعزاز حاصل ہوا. تمام نبیوں پر اور رسولوں پر صحیفے اور کتابیں نازل ہوئیں، لیکن ان میں چار ہی کتابیں نمایاں ہوں. اور سب سے زیادہ فضیلت قرآن پاک کو نصیب ہوئی. اس میں لاتعداد بے شمار فرشتے ہیں. ان کی تعداد کی کثرت کا یہ عالم ہے کہ خانہ کعبہ کا جو آرکس پروجیکشن، جو بھی اسے آپ کہنا پسند کریں، عالم بالا میں ہے، اس کا طواف ہر وقت فرشتے کرتے رہتے ہیں. کثرت تعداد کی وجہ سے ایک فرشتے کی باری صرف ایک ہی مرتبہ آ پائے گی، تو اس فرشتے کو قیامت تک دوبارہ موقع نہیں ملے گا کہ طواف کر سکے. تعداد کی کثرت کا یہ عالم ہے فرشتوں کی. ان لاتعداد فرشتوں میں سے بھی صرف چار فرشتے نمایاں ہوئے، اور ان چاروں فرشتوں میں فضیلت حضرت جبرائیل علیہ السلام کو حاصل ہوئی. پہاڑ بھی بے شمار ہیں دنیا میں، لیکن ان میں نمایاں چار ہی پہاڑ ہوئے، اور ان چاروں پہاڑوں میں کوہ طور کو زیادہ فضیلت ملی. صحابہ کرام، تمام صحابہ کرام میں سے چار صحابہ کرام نمایاں ہوئے. اسی طرح جو مہینے رب نے پیدا کیے، ان میں سے بھی چار مہینوں کو زیادہ اہمیت حاصل ہوئی، اور ان چاروں مہینوں میں اولیت شعبان کو ملی. اسی فضیلت کی اصل وجہ یہ ہے، جس طرح سے چاند کی روشنی بہت ٹھنڈی ہے، اس میں ایک رومانس ہے، لیکن وہ روشنی اس کی اپنی نہیں، وہ یہ روشنی سورج سے حاصل کرتا ہے. یہ سورج کی کرنیں ہیں جو چاند سے ریفلیکٹ ہو کے ہم تک آتی ہیں چاندنی کی صورت میں، لیکن وہ روشنی بھاتی بہت ہے انسان کو. फजीलत बहरहाल सूरज जी को हासिल है कि रोशनी का मंबा सूरज है। इसी तरह वो बरकतें जो हम तक माह रमजान के जरिए से पहुंचती हैं, वो तमाम तर खैर जो हम तक माह रमजान के जरिए से आती है, वो खैर शाबान से स्टेम करती है। तमाम खैर कसीर शाबान से निकलती है। तो यूं शाबान को फजीलत हासिल है। और वैसे भी ये महीना जैसे रजब अल्लाह का महीना कहलाता है और रब का महीना है, शाबान आप सल्लल्लाहु अलैहि वसल्लम का महीना है और रमजान उम्मत रसूल सल्लल्लाहु अलैहि वसल्लम का महीना है। इसलिए कि खैर का मंबा जिस तरह आप सल्लल्लाहु अलैहि वसल्लम रहमत का मंबा हैं, रहमतुल आलमीन हैं, वहां सिर्फ रहमत ही रहमत है, खैर ही खैर है कल के खुदा के लिए। और उसमें ये तशख़ीस भी नहीं कि कोई मुसलमान है या गैर मुस्लिम है, सबके लिए वहां रहमत और खैर है। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम के नाम से जो महीना मंसूब हुआ उससे खैर और बरकत ही निकलती है। खैर और बरकत निकलती शाबान से है और रमजान उम्मत का महीना इसलिए कहलाया कि इस महीने में उम्मत के गुनाह धुल जाते हैं। इसीलिए शाबान के रोजों को फजीलत है, उनकी अहमियत बहुत है। लेकिन एक चीज याद रखने की है कि शाबान के रोजों की फजीलत और उससे मिलने वाली खैर और बरकत अपनी जगह बहुत है, लेकिन ये याद रखिए कि आप सल्लल्लाहु अलैहि वसल्लम ने सवाए माह रमजान के और किसी महीने के पूरे रोजे नहीं रखे। तो जब हम खैर बरकत और अल्लाह से सवाब हासिल करने के लिए, अपने गुनाहों की बख्शिश के लिए बड़े जज्बे से रोजे रखते हैं शाबान के, तो ये जरूर याद रखना चाहिए कि आप सल्लल्लाहु अलैहि वसल्लम ने पूरा महीना रोजे नहीं रखे, सिर्फ और सिर्फ माह रमजान के रोजे रखे हैं, क्योंकि वो हम पर फर्ज हैं। तो हम कहीं माह शाबान में कहीं पूरे रोजे न रखें। शाबान के तमाम रोजों की फजीलत बहुत है, लेकिन शाबान के आखिरी पीर को रखा जाने वाला रोजा बहुत अफजल है, उसकी खैर और बरकत बेपनाह है। तो शाबान के आखिरी पीर को रोजा जरूर रखिए। अल्लाह मुझे भी तौफीक अता फरमाए कि मैं भी रोजा रख सकूं। दूसरी चीज माह रमजान में जो करने की है वो तलावत कलाम पाक है। शाबान में कसरत से तलावत कलाम पाक करना चाहिए, इसकी बरकात बहुत है। शाबान ही की 15 तारीख को शब रात होती है। वो जो चार चीजों का जिक्र कर रहा था, रातों में भी चार रातें बड़ी फजीलत की कही गई और उन चारों रातों में शब कदर को सबसे ज्यादा फजीलत हासिल हुई। तो उन चार रातों में से एक रात शाबान ही में आती है। जिस तरह से रिस्क और दुनियावी आराम और आसाइश और कुशादगी का फैसला शब बरात में किया जाता है पूरे साल भर के लिए। इसी तरह माह शाबान में आने वाले तमाम साल के दौरान जिन लोगों को अल्लाह को प्यारा हो जाना है उनके नामों की फहरिस्त मरतब कर दी जाती है, वो नाम रिलीज कर दिए जाते हैं। इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि अगर मेरा नाम उस फहरिस्त में शामिल हो जब, तो मैं चाहता हूं कि मैं उस वक्त रोजेदार की हैसियत से हूं, रोजा रखे हुए हूं। तो इबादत इस महीने में कसरत से की जानी चाहिए और रोजे के साथ साथ तलावत कलाम पाक की कसरत पे जोर दीजिए, ताकि जब हमारा नाम अगर उस फहरिस्त में आता है तो जब नाम हमारा लिखा जा रहा हो तो हम रोजे की हालत में हों और तलावत कलाम पाक कर रहे हों। शायद इसी की बरकत से हमारे गुनाह माफ फरमा दिए जाए। ये एक सवाल किसी गैर मुल्क से किसी ने पूछा है कि कैन ए वुमेन गेट बैथ फ्रॉम मेल मुर्शिद और शेख। बिल्कुल मुमकिन है, लेकिन उसके लिए बैथ का तरीका जरा सा मुख्तलिफ हो जाएगा मर्द की निस्बत। जिस तरह बैथ लेते वक्त और बैत करते वक्त अपना हाथ मुर्शिद के हाथों में दिया जाता है, खातून का हाथ मेल मुर्शिद नहीं पकड़ेगा, बल्कि वो खातून पर्दे के पीछे बैठ के रुमाल का एक कोना या स्टिक का एक सिरा पकड़ के बैत कर सकती हैं। या मुख्तसर लफ्जों में यूं कहिए कि बैत कर सकती हैं पर्दे की तमाम तर शरायत पूरी करते हुए। दूसरा सवाल इन्हीं साहब का है कि कैन ए वुमन हैव मेल मुर्शिद और शेख। सर्टेनली, इसलिए कि जिस तरह से नमाज जुमा मस्जिद में अदा कर सकती हैं खवातीन करती हैं, और इमाम मर्द होता है, लेकिन वहाँ शरायत पर्दे की पूरी कर ली जाती हैं कि ख्वातीन का इज्तमा अलग-अलग जगह पर हो, मर्दों के इज्तमा से ज़रा हट कर हो, और दरमियान में इस तरह का पर्दा हो कि किसी की बेपर्दगी ना हो और आवाज़ सुनाई न दे सके, तो उन्हीं शरायत के साथ अपने मुर्शिद से तालीम ली जा सके। किसी बच्चे ने एक सवाल भेजा है, हाउ डज हेवन लुक, कैन वन विजिट अदर्स फ्रॉम हायर लेवल ऑफ हेवन टू लोअर लेवल। जन्नत कैसी दिखाई देती है, उसका नक्शा क्या है, कहां पर क्या है, उसके बागात कैसे हैं, उसमें बहने वाली नहरें कैसी हैं, ये तो बेटा उसी वक्त बताया जा सकता है कि अगर मैं इस दुनिया से सधारूं और जन्नत में डाल दिया जाऊं, जिसके इम्कानात मेरे गुनाहों के पेश नज़र बहुत कम हैं, गरचे अल्लाह की रहमत से मायूस नहीं मैं, तो फिर ही मैं बता सकता हूं। लेकिन अनफॉर्चुनेटली अगर मैं एक बार जन्नत में चला गया तो वहां से दुनिया के साथ राब्ता कायम करने के लिए कोई जरिया मुझे मिलेगा नहीं कि मैं जन्नत का जोग्राफिया और जन्नत का आर्किटेक्चर आपको बता सकूं। यूं समझ लीजिए कि हमारे यहां दुनिया में जो सबसे खूबसूरत तरीन बाग पाया जाता है, जन्नत के बागात उससे कई हजार गुना ज्यादा खूबसूरत हैं, और वहां बहने वाली نہریں اتنی شفاف ہیں کہ ہمارے یہاں سب سے صاف ترین دریا بھی اس سے قریب نہیں آتے کہیں. یہ سوال کسی خاتون نے کسی غیر ملک سے پوچھا ہے. Actually, I don't know much about anything, but yet I just want to know that what Islam says about relation of husband and wife, how much respect husband deserves from his wife, should wife really have to respect his husband and obey him more than her parents, I'll be thankful if you clear me about this. در حقیقت اسلام میں اگر تھوڑا سا گہری نظر سے ہم دیکھیں تو خاوند اور بیوی آلموسٹ, ایسے آلموسٹ ناٹ ایگزیکٹلی, ایک ہی لیول پر نظر آتے ہیں. جہاں بیوی کے لیے حکم ہے کہ وہ اپنے خاوند کی تمام جائز باتیں اور ایسی باتیں جو اللہ کے احکام سے نہ ٹکراتی ہوں ان کو مانے, اپنے ہسبینڈ کے آرام کا خیال رکھے, اپنے ہسبینڈ کی ضروریات کا خیال رکھے, اس کی عزت کا خیال رکھے اور اس کی ارننگز میں سے ماسوائے اپنی پاکٹ منی کے باقی اس کی اجازت کے بغیر خرچ نہ کرے, وہیں پر خاوند کے ذمے بیوی کے بہت سے حقوق ہیں. بیوی کی جائز ضروریات کا خیال رکھنا, اس کے لیے وسائل کا باہم پہنچانا ہسبینڈ کی ذمہ داری ہے. اور اگر کوئی ہسبینڈ اس میں کوتاہی کرتا ہے تو وہ اللہ کا جواب دے ہے اس دنیا میں بھی اور آخرت میں بھی. بیوی کی حفاظت کرنا, اس کی فزیکلی اور اس کی عزت کی, وہ خاوند کی ذمہ داری ہے. بیوی کے تمام آرام کا خیال رکھنا, اس کی صحت کا خیال رکھنا خاوند کی ذمہ داری ہے. آپ صلی اللہ علیہ وسلم نے اس ضمن میں تلقین فرمائی ہے اور بیوی کی عزت کے لیے تلقین فرمائی ہے کہ بیوی کا احترام کیا جائے, اس کی عزت کی جائے. پھر ایک حدیث ہے کہ انسان کے تین باپ ہیں, ایک اس کا بایولوجیکل فادر, ایک وہ شخص جس نے اسے تعلیم دی استاد, تیسرے اس کے فادر ان لا بیوی کے والد. تو والد کا احترام جس طرح سے ہم پر فرض ہے وہ آپ سب کو معلوم ہے. تو بیوی کے والدین کا احترام, اس کے عزیز رشتہ داروں کا احترام, اس کی دل جوئی ان رشتہ داروں کو لک آفٹر کرنا, بیوی سے ہونے والی کوتاہی, اس کی زبان درازی, اس کی تند خوئی, اس کے قصور, ان کو خندہ پیشانی سے معاف کر دینے کی تلقین فرمائی ہے آپ صلی اللہ علیہ وسلم نے. ہم مرد حضرات بات بے بات پر خواتین کو طلاق کی دھمکی دیتے ہیں, اسے سخت ناپسند فرمایا ہے. یہاں تک مرد کو تلقین کی گئی ہے کہ اگر خدا نخواستہ کسی وجہ سے اس کی بیوی کا پاؤں پھسلتا ہے اور اس سے کوئی اخلاقی لغزش بھی سرزد ہو جاتی ہے اور بیوی اس پر شرمندگی کا اظہار کر دے تو مرد کو چاہیے کہ اسے معاف کر دے, اور اس طرح سے معاف کر دے اور اس طرح سے بھلا دے کہ ساری عمر اس کو दोबारा जुबान पर न लाए कि उसकी बीवी से कोई इस तरह की लग्जिश भी हुई थी। एक और ऐसा मकाम जहां हम मर्द ज्यादती बहुत करते हैं अपनी बीवियों के साथ, अगर खुदा ना खास्ता किसी तौर भी बन ना पाए मियां बीवी के दरमियान और खुद बीवी हमारी हरकतों से तंग आके हमसे तलाक मांग लेती है या हम तलाक देते हैं मर्द हजरात, तो रब का हुक्म यह है कि उनसे जब अलहदगी इख्तियार की जाए तो वो भी नहायत खुश असलूबी के साथ अलहदगी इख्तियार की जाए। जो बीवी का हक बनता है मर्द पर अपने खावंद पर, उससे ज्यादा दे दिया जाए और इतना दे दिया जाए कि तब वक्त है कि वो जिंदगी में दोबारा नहीं सेटल होती उसकी बीवी, वो अपनी जिंदगी में बखूबी गुजारा कर सके। तो इन वे अगर देखा जाए तो मर्द पर ज्यादा फराइज लागू होते हैं। मर्द को वो बाहर लगता है कि इस्लाम में अपर हैंड हासिल है, दर हकीकत ऐसा है नहीं। एक दो मौकों पर गैर मुस्लिमों से इस मौजू पर मेरी गुफ्तगू हुई, उन्होंने यही सवाल पूछा कि जो इल्जाम लगता है इस्लाम में कि मर्द बहुत डोमिनेटिंग पोजीशन में है, तो उनको जब मैंने एक्सप्लेन किया और जो उनके यहां सिस्टम राइज है यूरोप के अंदर और अमेरिका में, उसको एनालाइज करके उनके सामने रखा, मालूम यह हुआ कि हम तो डोमिनेट नहीं करते बीवी को यहां। दर हकीकत बीवी से गधे की तरह काम यूरोप में लिया जाता है। यूरोप में सिर्फ लिप सर्विस के जरिए ये कह के कि औरत और मर्द को यहां मसावी हकूक हासिल हैं, दोनों का स्टेटस एक सा है, सिर्फ इतनी बात जुबान से कह के औरत को वर्किंग हॉर्स बना दिया गया है, मशीन की तरह काम करती है औरत। दर हकीकत औरत को दिया कुछ नहीं यूरोप ने। यूरोप में आज भी ख्वातीन और मर्द एक ही ओहदे पर काम करते हैं। मैं एक एग्जाम्पल कोट कर दूं कि फर्ज कर लीजिए कि फैक्ट्री मैनेजर की जगह है, क्वालिफिकेशंस और एक्सपीरियंस में मर्द और औरत एक ही जैसे होंगे। अगर उस पोजीशन पर कोई मर्द काम कर रहा है तो उसकी तनख्वाह औरत से मिनिमम 40% ज्यादा होती है। उस पोजीशन में जब औरत को रखा जाएगा तो 40% लेस सैलरी पर होगा। इस पर एहतजाज आजकल चल रहा है यूरोप में, जबकि काम दोनों यकसा करते हैं, एक सही होता है। इन सर्टेन केसेस खवातीन की एफिशिएंसी ज्यादा बेहतर होती है। हमारे यहां अल्हम्दुलिल्लाह आज भी औरत को इज्जत और तकरीम यह हासिल है कि कतार किसी जगह कितनी ही लंबी क्यों ना हो, खवातीन सबसे पहले सर्व कर दी जाती हैं। और अगर कोई खातून कतार में खड़ा होने की कोशिश करे तो कतार में खड़े हुए लोग जो धूप से तंग हैं, गर्मी से तंग हैं, वो अस खुद कह देते हैं कि बीबी आप सबसे आगे चली जाइए। यूरोप में ऐसा नहीं है। औरत को उसी कतार में खड़े रहना है, खा उसको 2 घंटे इंतजार करना हो। औरत को हम प्रेफरेंशियल ट्रीटमेंट देते हैं हर जगह पर, बसेस में औरतों के लिए अलहदा हिस्से मखसूस हैं, ट्रेन पर खवातीन के लिए अलहदा कंपार्टमेंट है जिसमें मर्द दाखिल नहीं होते। यूरोप में यह हाल नहीं है। अगर सीट खाली नहीं तो औरत खड़ी है तो खड़ी है, कोई आदमी परवाह नहीं करेगा उसकी। खातून दफ्तर में काम करके आती हैं, कुकिंग खातून ही को करना है। एट टाइम्स हो सकता है मर्द चाय बनाकर दे दे, लेकिन जो असल कुकिंग है वो खातून ही करेंगी। सफाई का बड़ा हिस्सा खातून ही के जिम्मे है, सही माने में सफाई जिसको कहते हैं घर की, डस्टिंग और वैक्यूम क्लीनिंग एंड एवरीथिंग। خاتون ہی کرتی ہوں. تو اس بیچاری کو صرف مساوی حقوق کا ایک چکمہ دے کے اس کو آفس میں بھی، اس کو کمانے پہ بھی لگایا ہے، اور اس سے گھر کا بھی کام کروایا جا رہا ہے، بچے بھی وہ سنبھالتی ہے اپنے، اور سب جگہوں پر اس کو مرد کی طرح سختیوں میں سے گزرنے پہ مجبور کر دیا صرف مساوی حقوق کا کہہ کے. اسلام میں ایسا نہیں ہے. اسلام میں ذمہ دار ہے مرد، اس پر فرض ہے عورت کی کفالت، اس کا لک آفٹر کرنا، اس کی حفاظت کرنا، اس کے تمام آرام و آسائش کا خیال رکھنا مرد پر فرض ہے، اور اس کے لیے اگر اس کا کوئی فیلئر ہے تو اس کے لیے وہ جواب دے ہے اللہ کو. تو یوں عورت کا اپر ہینڈ ہے اسلام میں. سوال کا یہ حصہ، شوڈ وائف ریلی ہیو ٹو ریسپیکٹ ہز ہسبینڈ اینڈ اوبے ہم مور دین پیرنٹس؟ دنیا میں ہسبینڈ وائف کا ریلیشن شپ تو بہت قربت کا ریلیشن شپ ہے، لیکن ایک چیز یاد رکھیے کہ دنیا کا کوئی ریلیشن شپ ایسا نہیں ہے جو میوچل ریسپیکٹ کے بغیر چل جائے. یک طرفہ عزت ہمیشہ تعلقات کو ختم کر دیتی سونر اور لیٹر. جب تک کہ میوچل ریسپیکٹ نہ ہو، جب تک ہم ایک دوسرے کے لیے میوچل ریسپیکٹ رکھیں گے، وہ تعلقات پنپتے ہیں ورنہ ختم ہو جایا کرتے ہیں. ہسبینڈ وائف کا تو بہت قربت کا تعلق ہے، جب تک کہ یہ ریسپیکٹ دو طرفہ نہیں ہوگی، معاملات کبھی نپتے نہیں ہیں. تو صرف بیوی ہی پر لازم نہیں ہے کہ وہ خاوند کی عزت کرے، خاوند پر بھی اتنے ہی لازم ہے کہ وہ اپنی بیوی کی عزت کرے. پوچھا تو انہوں نے صرف مجھ سے یہ ہے کہ بیوی پر خاوند کی عزت کرنا لازم ہے، تو میں اس سے ایک قدم آگے جا کے عرض کر رہا ہوں کہ صرف بیوی ہی پر لازم نہیں ہے، بلکہ خاوند پر بھی لازم ہے کہ اپنی بیوی کی وہ اتنی ہی عزت کرے جتنی وہ توقع رکھ رہا ہے کہ میری بیوی میری عزت کرے گی. اب پیرنٹس سے زیادہ ہسبینڈ کی بات کو ماننے کا سوال رہ گیا. تو صاحب، جب ہم اس کلیم کے ساتھ ماں باپ کا گھر چھوڑ آئے کہ میں اپنے گھر رخصت ہو رہی ہوں اور یہ میرا گھر ہے، تو جو آپ کا گھر ہے اس میں تو مرضی آپ کی، آپ کے لائف پارٹنر کی چلنی چاہیے، نہ کہ آپ کے پیرنٹس کی. تو اس حوالے سے اس کو دیکھیے، پیرنٹس کی عزت ہر انسان پر فرض ہے، خواہ وہ شادی شدہ ہو یا نہ ہو، مرد ہو یا عورت. ان کی عزت، ان کی خدمت، ان کی کفالت، وہ سب پہ فرض ہے. یہ تو چونکہ میل ڈومینیٹڈ کلچر ہے، ہمارا سوسائٹی ہے یہ میل ڈومینیٹڈ، اس وجہ سے تھوڑی سی ایک کنفیوژن رہتی ہے. لیکن میری انڈرسٹینڈنگ کے مطابق، جو میں سمجھتا ہوں، ایک خاتون جو کسی مرد کی بیوی بن کے گھر میں آئی ہے، اس کی لائف پارٹنر بن کے آئی ہے، مرد کی کمائی پر اس کا اتنا ہی حق ہے جتنا خود مرد کا. اور اگر کوئی بیوی اپنے ہسبینڈ کو انفارم کرنے کے بعد اپنے پیرنٹس کو لک آفٹر کرنا چاہتی ہیں، تو انہیں ضرور کر لینا چاہیے لک آفٹر. اور خاوند کو میں یہ سمجھتا ہوں کہ اگر وہ اللہ سے رزق میں وسعت اور عزت چاہتا ہے، تو ہول ہارٹڈلی بڑی خوشی کے ساتھ بیوی کو از خود کہہ دینا چاہیے کہ تمہارے پیرنٹس کو تمہاری ضرورت ہے، وہ عمر کے اس حصے میں آ گئے ہیں اور ایسے حالات میں ہیں کہ تم ان کی کفالت کرو، ان کو لک آفٹر کرو، یہ تم پہ فرض ہے. ان کو لک آفٹر نہ کر کے اور ان کی کفالت نہ کر کے تم اللہ کے یہاں گنہگار ہو رہی ہو، جا کے انہیں لک آفٹر کرو. تو اس سے خود خاوند کو उम्मीद है अल्लाह ताला की रहमत से कि रिस्क में वसत भी होगी उसके और इज्जत भी मिलेगी। लेकिन पेरेंट्स को अपने घर में दखल देने से बहुत अदब के साथ दूर रखिए, वरना आमतौर पर घर खराब हो जाते हैं। कोई साहब कुछ सवाल अगर करना चाहें तो।
अगर एक औरत खुद तलाक मांगती है, उसका हस्बैंड बहुत तहमल मिजाज है, तो उसके साथ उसका क्या रवैया होना चाहिए?
पहली बात तो हुजूर ज़िम्न में ये है कि खातून से अगर हम बहुत नरम लहजे में और एहतराम से ये पूछ लें कि उन खातून को शिकायत क्या हैं हस्बैंड से, और वो ऐसी शिकायत हैं जो हम कोई हस्बैंड दूर कर सकता है तो उन्हें दूर कर दे, उम्मीद है कि मामला दुरुस्त हो जाएंगे। लेकिन अगर फॉर सम रीज़न खातून एडमेंट हैं कि मुझे तलाक ही आप दे दें, उसकी वजह नहीं बयान करना चाहती, तो फिर उनकी ख्वाहिश के एहतराम में हम खुश असलूबी से अलहदा कर दें। और खुला के लिए शरीयत ने पूरी डिटेल से बयान किया है कि ये उस सूरत में हकूक खातून को फोरगो करना होंगे। लेकिन अगर शौहर बड़े दिल का सबूत दे दे और वो हकूक जो कानूनन और शरण खातून को फोरगो करने हैं, उसके बावजूद इतना खातून को दे के वो भेज दे कि जिससे उसका कुछ अरसा जिंदगी का नहायत आराम से तय हो जाए, तो मेरे ख्याल में ये ज्यादा बेहतर होगा। इससे रब खुश होगा कि ये कतए ताल्लुक जो किया वो भी बहुत खुश असलूबी से किया। और एक चीज जो आमतौर पर देखने में आती है, लोग मिलते हैं वो बताते हैं, खुद अखबारों से अंदाजा होता है, हम एक बहुत बड़ा गुनाह कर रहे होते हैं, गुनाह कबीरा में से, कि जब कोई बीवी हमसे तलाक मांगती है और हम नहीं देते, जिद कर रहे होते हैं, खातून को कोर्ट में जाना पड़ता अपने कानूनी हक के हसूल के लिए, तो वहां मर्द हजरात आमतौर पर ख्वातीन पर गैर अखलाकी इल्जामात लगा देती हैं, ये बहुत बड़ा गुनाह करते हैं। किसी पाकबाज खातून पर इस किस्म का इल्जाम लगाना बहुत बड़ा गुनाह है, उसके लिए हम जवाबदेह हो जाएंगे। बल्कि इंसान की अजमत और मुसलमान की आला जरफी से तो ये तवक्कु की जाती है कि अगर खुदा न खास्ता किसी खातून से कोई अखलाकी लग्जिश हुई भी है तो खाविंद उस पर पर्दा डाल देगा, उसको जुबान पर लाएगा ही नहीं लोगों के सामने कि मेरी बीवी ने क्या हरकत की थी जिसकी वजह से ये तलाक हुई है। तो आला जरफ यही है।
अस्सलाम वालेकुम।
वालेकुम।
शाह साहब, कुरान पाक में ये वाज़ेह तौर पर है कि तुम सब मिलकर अल्लाह की रस्सी को मजबूती से थामे रखो और तफरके में ना पड़ो। तो अगर हम यूं कहते हैं कि फलां शख्स देवबंदी है और फलां शख्स वहाबी है और हम अल्हम्दुलिल्लाह अहले सुन्नत हैं, तो क्या हमने ये बात करके तफरके को पैदा नहीं किया? इसको प्लीज एक्सप्लेन कीजिए। और किस तरह कहा जाए, इस चीज़ को बाइफरकेट कैसे किया जाए कि फलां शख्स वहाबी और फलां देवबंद है या इस तरह? थैंक यू।
बात बिल्कुल दुरुस्त है, इस किस्म की बात करनी नहीं चाहिए। और फिर यूं भी ये तमाम जो मकतबाए फिक्र हैं ये तो एक ही दरिया से निकलने वाली नहरें हैं जिनका मंबा एक ही है। आप किसी नहर में سفر کیجئے، پہنچیں گے اسی دریا کے اندر. تو جب یہ سبھی راستے ہمیں ایک ہی جگہ لے جاتے ہیں تو غلط کون سا ہے راستہ؟ فرق صرف یہ ہے کچھ ذرا زیادہ طویل ہوگا، دوسرا کچھ تھوڑا سا کم، لیکن پہنچائیں گے سبھی ایک ہی جگہ پر. اس حوالے سے راستے سبھی درست ہیں، تو کسی کو برا کیوں کہا جائے؟ یہ تو کھلا ہوا تفرقہ ہے ایسی باتیں کرنا، تو اس سے دور رہا جائے.
اچھا سب، اس کو تھوڑا سا فردر ایکسپلین کیجیے گا کہ یہ بھی کہا گیا کہ روز قیامت 70 یا 72 فرقے ہوں گے، جس میں سے ایک فرقہ جو ہے مسلمانوں میں سے وہ جنت میں داخل کیا جائے گا. تو اور سیکنڈلی یہ کہ اگر اس بات کی روشنی میں جس کو آپ نے ایکسپلین کیا، دیوبندی یا اہل سنت والجماعت یا اہل حدیث لوگوں کی جو مساجد ہیں، ان میں نماز پڑھنے سے تو پھر مینس ٹو سے کہ کوئی قباحت نہیں ہے، تو پھر یہ بائیفرگیشن کیوں ہے؟
صاحب میرے نزدیک تو اگر کسی جگہ میرے سامنے کوئی بت نہیں ہے یا کوئی تصویر نہیں ہے، تو پوری زمین اور وہاں کوئی ظاہر گندگی نہیں موجود، پوری زمین میرے لیے مسجد ہے، میں کہیں بھی سجدہ دے سکتا ہوں. تو مسجد تو پھر مسجد ہے، اور بہت مواقع آئے، میں نے ہر مکتبہ فکر کی مسجد جو سامنے آ گئی میرے، میں نے نماز ادا کر لی وہاں. میں تو ذاتی طور پر بالکل ان چیزوں کو نہیں مانتا. وہ جو قیامت کے روز کا حوالہ آپ نے دیا کہ ایک فرقہ جنت میں جائے گا، قصہ یہ ہے کہ میں تو مکتبہ فکر کی بات کر رہا ہوں. جب تک یہ مکتبہ فکر رہتا ہے تو اس وقت تک ہم کسی دوسرے اسکول آف تھاٹ کو برا نہیں کہتے. تو جب ہم کسی کو برا نہیں کہتے تو وہاں کوئی تفرقہ بھی پیدا نہیں ہوتا، وہاں تک تو بات درست رہتی ہے. لیکن جب ہم اختلاف کرتے کرتے ذاتی اختلافات پر چلے جاتے ہیں کہ دلوں میں فرق آتا ہے، تو ہم ایک دوسرے کو برا بھلا کہنے لگتے ہیں، اور اس کے نتیجے میں ہم ایک دوسرے کو اسلام سے ہی خارج کرنے لگتے ہیں، اور اس کی انتہا وہ ہوتی ہے جو آج ہم دیکھتے ہیں، جو کچھ دیکھ رہے ہیں اس وقت. تو یوں پھر وہ حدیث ہم پر لاگو آنے لگتی ہے، وہ روایت اور وہ حقائق لاگو آنے لگتی ہے کہ وہ جنت سے دور ہو جاتے ہیں ہم لوگ. اور ان کی عزت، ان کی جان اور ان کے مال ہمارے ہاتھوں محفوظ نہیں رہیں گے، تو پھر ہمارے لیے کیا سزا ہے؟ اس لیے میں نے لفظ مکتبہ فکر استعمال کیا تھا، اسکول آف تھاٹ. جب تک ہم کسی علمی اختلاف کو علمی اختلاف کی حد تک رہنے دیتے ہیں تو وہ ڈفرنس آف اوپینین کہلاتا ہے، اور ڈفرنس آف اوپینین ہمیشہ آپ کے علم کو آگے بڑھانے کے لیے ضروری ہوتا ہے. کہ جب تک کہ ہمارے ذہن میں سوالات پیدا نہیں ہوتے، ہم ریسرچ کی طرف نہیں جاتے. جب سوال پیدا ہوں گے تو اس کے جواب کو ڈھونڈنے کے لیے ہمیں ریسرچ کرنا ہوگی، جب ہم ریسرچ کریں گے تو ہمارے علم میں اضافہ ہوگا. یوں ڈفرنس آف اوپینین مبارک چیز ہے کہ یہ علم کو بڑھانے کا ذریعہ بنتی ہے، لیکن اگر یہی ڈفرنس آف اوپینین ذاتیات کی طرف چلی جائے، دلوں میں فرق آ جائے، تو تفرقہ بندی میں چلی جائے گی بات، اور وہ سخت ناپسندیدہ ہے. یاد رکھیے کہ اسلام میں ہم پر اس حد تک پابندی ہے کہ ہم کسی کے جھوٹے خدا کو جھوٹا نہیں کہہ سکتے کہ وہ ہمارے سچے خدا کو جھوٹا نہ کہے. اور یہ یاد رکھیے کہ غیر مسلموں کی عبادت گاہوں کا احترام بھی ہم پر لازم ہے. ہم کسی کے عقائد کو برا نہیں کہہ سکتے. تو جب ہم غیر مسلموں کے لیے اس حد تک پابند ہیں تو خود اپنے مسلمان بھائیوں کے لیے ہمیں کس قدر اکوموڈیٹنگ ہونا ہے اس سے اندازہ کر لیجیے. السلام علیکم. ایک بات طے شدہ ہے, علماء کرام کا اس پر اتفاق ہے کہ کوئی ایسا بدنصیب جو آپ صلی اللہ علیہ وسلم کے بارے میں اپنی زبان پر کنٹرول نہ رکھے وہ واجب القتل ہے. یہ علماء کا فتویٰ ہے, اس پر کوئی دو رائے نہیں ہو سکتی, وہ تو سیدھا سیدھا ایک فیصلہ ہے. اس سے بڑا کوئی بدنصیب نہیں ہوگا جو یہ جسارت کر ڈالے کبھی.